नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
32 जिल्लामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न, स्थानीय तहमा जति मत खसेन समग्रमा 65% मात्र मतदान भएको आयोगको प्रारम्भिक अनुमान।
रूकुमका दुईवटा मतदान केन्द्रका मतपेटिकामा एसिड हालेपछि मतदान स्थगित, दुवै केन्द्रमा 21 गते फेरि चुनाव हुने। मुगुको सोरु गाउँपालिका वडा नम्बर 10 मतपेटिका लिएर सदरमुकाम आउँदै गरेको टोलीमाथि आक्रमण।
आज चुनाव भएका ठाउँमा रातभर मतपेटिका संकलन गरिने, केही ठाउँमा भोलि हेलिकप्टरको प्रयोग गर्ने तयारी। 11 दिनसम्म मतपेटिका रुङ्न दलका प्रतिनिधि पनि बस्न पाउने।
आफूलाई आतंकवादी गतिविधिमा लगानी गर्ने देशको रूपमा राखेकोमा उत्तर कोरियाको आपत्ति, आणविक कार्यक्रमको विस्तारमा कुनै असर नपर्ने दावी।
र नेपाल 2020 महिला विश्वकप छनौटमा चयन हुन असफल।
इन्जिनियरिङ शिक्षा अध्ययनको खोजीमा रहेका विद्यार्थीहरूका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवनको बी सिभिल र बी इलेक्ट्रिकलमा नयाँ भर्ना सम्बन्धी जरुरी सूचना।
प्राविधिक शिक्षाको क्षेत्रमा नेपालकै अग्रणी संस्था अन्तर्राष्ट्रिय गुणस्तर आईएसओ 9001:2008 प्रमाण पत्र प्राप्त गर्न सफल। एसएनपीआई कलेज भरतपुर चितवनमा स्नातक तहमा इन्जिनियरिङ तर्फ बीई सिभिल र बीई इलेक्ट्रिकल कार्यक्रममा सीमित सिटका लागि पुनः प्रवेश परीक्षा आवेदन फारम खुल्ला गरिएको हुँदा इच्छुक विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी प्रवेश परीक्षा आवेदन फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति 2074 मङ्सिर 18 गतेसम्म, प्रवेश परीक्षा 2074 मङ्सिर 27 गते।
थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन 056-572-417,
मोबाइल 98550-60769, 98550-64960। वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442-3973 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बोधन प्राप्त आईएसओ 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा पढाइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेजमा चितवन जिल्लामै पहिलो पटक बीई कम्प्युटर कार्यक्रममा भर्ना खुल्यो।
साथै बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्समा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन,
फोन 056-572-982, मोबाइल 98550-63-794, 98550-50860।
मोबाइल हातमा, चुनावी खबर साथमा,
आफ्नो मोबाइलको प्ले स्टोरमा गई UZYAALO सर्च गर्नुहोस् र उज्यालो एप डाउनलोड गर्नुहोस्।
ताजा खबर, उम्मेद्वार, राजनीतिक पार्टी, हरेक निर्वाचन क्षेत्रका गतिविधि र जानकारी लिन डाउनलोड गर्नुहोस् उज्यालो एप।
मतगणना सुरु हुन साथै आफ्नै मोबाइलमा ताजा नतिजा पल पलको जानकारी लिन आजै डाउनलोड गर्नुहोस् उज्यालो एप।
उज्यालो र हाम्रो पात्रोको सहकार्य।
हेलो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। पहिलो चरणमा प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका लागि आज 32 जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भएको छ। हिमाली तथा उच्च पहाड़ी 32 जिल्लामा छिटपुट घटना बाहेक शान्तिपूर्ण रूपमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले ऐतिहासिक रूपमा मतदान सफल भएको भन्दै खुशी पनि व्यक्त गरेको छ। मतदान सकिए लगत्तै बेलुकी आयोग कार्यालय कान्तिपदमा पत्रकार सम्मेलन गरेर प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले अहिलेसम्मको प्रारम्भिक जानकारी अनुसार 65% मत खसेको जानकारी दिनुभयो।
32 जिल्लामा शान्तिपूर्ण उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सुसम्पन्न भएको छ। मतदान कार्य ऐतिहासिक रूपमा सफल भएको जानकारी दिन पाउँदा आयोग हर्षित छ। पहिलो चरणको निर्वाचनका लागि कायम भएका 4465 मतदान केन्द्र मध्ये छिटफुट बाहेक सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ। प्राप्त प्रारम्भिक विवरण अनुसार 65% भन्दा बढी मतदान भएको जानकारी प्राप्त भएको छ।
प्रतिनिधि सभा सदस्यका लागि 37 निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि 74 निर्वाचन क्षेत्रमा आज मतदान भएको हो। निर्वाचन आयोगका अनुसार सबैभन्दा धेरै बाजुरामा 80% मत खसेको छ। यस्तै मनाङमा 73.47% मतदान भएको छ। सबैभन्दा कम दोलखा र बजाङमा 55-60% मत खसेको अनुमान छ। आजको चुनावमा स्थानीय तहको भन्दा झण्डै 10% मत कम खसेको छ। 6 महिना अघि भएको स्थानीय तहको चुनावमा झण्डै 75% भोट खसे पनि आज चुनाव भएका ठाउँमा समग्रमा 65% मात्र सीमित भएको हो। अघिल्लो चुनावमा भन्दा मतदाता थपिए पनि संख्याका हिसाबले पनि मतदान भने कम भएको हो। चिसो मौसम, विप्लव समूहको गतिविधि, दलहरूप्रतिको अविश्वासका कारण मतदानमा सहभागिता कम भएको अनुमान गरिएको छ। स्थानीय चुनावमा आफ्ना गाउँटोल वा आफन्त नै उम्मेद्वार हुँदा मतदातामा उत्साह देखिए पनि आज भएको प्रदेश र संघको चुनावमा टाढाका व्यक्ति उम्मेद्वार हुँदा पनि मतदाताको संख्या कम भएको उज्यालोका जिल्ला सहकर्मीहरूले जनाएका छन्। आज भएको मतदानबाट प्रतिनिधि सभाका लागि 37 र प्रदेशसभाका लागि 74 निर्वाचित हुनेछन्। दुवै तहमा गरी पहिलो चरणमा आज भएको चुनावमा 702 उम्मेद्वार मैदानमा छन्।
पहिलो चरणमा आज प्रदेश नम्बर 1 सोलोखुम्बु, ओखलढुङ्गा, सङ्खुवासभा, भोजपुर, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नम्बर 3 नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नम्बर 4 मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ र गोर्खा, प्रदेश नम्बर 5 रूकुम, पूर्वी भाग र रोल्पा, प्रदेश नम्बर 6 रूकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पा तथा प्रदेश नम्बर 7 दार्चुला, बझाङ, बाजुरा र जिल्लामा मतदान भएको हो।
रसुवाका 4 मतदान केन्द्रमा भने तोकिएको समयभन्दा झण्डै 3 ढिलो पौने 8 मतदान भएको छ। कालिका गाउँपालिकाको कालिका हिमालय प्रावी, उत्तर गया गाउँपालिकाको भूमिदेवी मावि ठुला गाउँ र नौकुण्ड गाउँपालिकाको आरूखर्क प्रावी र सिमवन्ली आधारभूत विद्यालयमा अबेरसम्म मतदान भएको हो। यी 4 मतदान केन्द्रमा 5 लाग्दा मतदाताहरू लाइन बस्न गएका थिए। चिसोका कारण बिहान ढिलो गरी मतदान शुरू भएका कारण अबेरसम्म मतदान गराइएको हो।
मुगुको सोरु गाउँपालिका वडा नम्बर 10 मतपेटिका ल्याएर सदरमुकाम गमघडी फर्किने क्रममा ढुङ्गामुढा हुँदा सशस्त्र प्रहरीका टोली प्रमुख सहित 4 सुरक्षाकर्मी र 3 स्थानीय बासिन्दा घाइते भएका छन्। मतपेटिका संकलन गरेर फर्किने क्रममा सोरु गाउँपालिका 9 धैनकोट भन्ने ठाउँमा आइपुग्दा माथिबाट ढुङ्गामुढा गर्न थालेपछि 5 हवाई फायर गरिएको सशस्त्र प्रहरीका टोली प्रमुख विष्णु अरियालले जानकारी दिनुभयो। ढुङ्गामुढा गर्ने व्यक्तिहरू फरार रहेको र मतपेटिका भने सुरक्षित रहेको टोली प्रमुख अरियालले जानकारी दिनुभयो।
यस्तै आज दिउँसो मतदान भइरहेको बेला पश्चिम रूकुमको रत्नमावि बाँफीकोटको मतदान केन्द्र क बुथमा प्रत्यक्षतर्फ तथा 8 गाउँपालिका वडा नम्बर 11 नेपाल राष्ट्रिय मावि गतसैना मतदान केन्द्र ख बुथमा समानुपातिकतर्फको मतपेटिकामा एसिड हालेपछि त्यहाँको मतदान स्थगित भएको छ। यी दुवै ठाउँमा मंगिर 21 गते फेरि चुनाव हुनेछ। नचिनेका मान्छेको समूहले मतपेटिकामा एसिड हालेर जलाएपछि मंगिर 21 गते फेरि मतदान हुने भएको हो। दुवै ठाउँमा मतपेटिकामा आगजनी गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नुवाकोटको ककनी गाउँपालिका 8 115 वर्षीय बाटुली लामिछानेले मतदान गर्नुभएको छ। ककनी गाउँपालिका 8 मात्रा गाउँमा रहेको अरूणोदय आधारभूत विद्यालय मतदान केन्द्रबाट लामिछानेले आज प्रदेश र प्रतिनिधि सभा सदस्य चुनावका लागि मतदान गर्नुभएको हो। उहाँले छोरा नेत्रप्रसाद लामिछानेको सहयोगमा मतदान गरेको मतदान अधिकृत अर्जुन लामाले जानकारी दिनुभयो। 115 वर्षीय बाटुली लामिछाने नेपालकै सबैभन्दा पाको उमेरको महिला हुनुहुन्छ।
यस्तै नुवाकोटकै सूर्यगढी गाउँपालिका 3 101 वर्षका अनन्त प्रसाद अधिकारीले पनि आज मतदान गर्नुभएको छ। नाति समुद्र बाबुको सहयोगमा बागेश्वरी मावि मतदान केन्द्रबाट अधिकारीले मतदान गरेको मतदान अधिकृत सम्मोप्रसाद चौधरीले जानकारी दिनुभयो।
यस्तै बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर 8 काठमाडाकी 114 वर्षीय पशुपति साउदले पनि मतदान गर्नुभएको छ। सुर्नया गाउँपालिकाको ढोलिया मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो। चिसोको समयमा उहाँका कान्छा छोरा प्रतापले पिठ्यूमा बोकेर मतदान केन्द्रसम्म पुर्याउनु भएको थियो। एकै वर्षमा स्थानीय तह प्रतिनिधि सभा र प्रदेशसभाको चुनावमा आफूले भोट हाल्न पाउँदा खुशी लागेको उहाँले बताउनुभयो।
थरमा 97 वर्षका दम्पतिले मतदान गरेका छन्। पाँचथर सदरमुकाम फिदिम स्थित फिदिम मावि मतदान केन्द्रमा बिहान 7 बजे नै फिदिम नगरपालिका 1 97 वर्षीय मुक्तिनाथ तिमसिना र उहाँकी श्रीमती 97 वर्षकै मनमायाले मतदान गर्नुभएको हो।
सोलुखुम्बुमा 1 र दोलखामा 3 मतदान केन्द्रबाट किरिया पुत्रीले पनि मतदान गरेका छन्। दोलखाको भीमेश्वर नगरपालिका 4, मेलुङ गाउँपालिका 2 र सैलुङ गाउँपालिका 5 किरिया पुत्रीले मतदान गरेका हुन्। 5 दिनदेखि पदम प्रसादको किरिया बसेका दुर्गा प्रसाद चौलागाई र रुद्र प्रसाद चौलागाईले भीमेश्वर नगरपालिका 4 सर्वमावि मतदान केन्द्रबाट मतदान गर्नुभएको हो। यसै गरी 11 दिनदेखि आमा मनमाया खड्काको किरियामा बसेका बद्री खड्काले मेलुङ 2 कालिका माविबाट मतदान गर्नुभएको छ। त्यसै गरी आमा रत्नकुमारी कार्कीको किरियामा बसेका गणेश बहादुर कार्की र श्याम बहादुर कार्कीले सैलुङ गाउँपालिका 5 वीरेन्द्र मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ।
यस्तै सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका 3 तामाखानीमा 8 दिनदेखि आमा सन्तमाया मगरको किरियामा बसेका शेरबहादुर मगरले पनि मतदान गर्नुभएको छ। सोलु दुधकुण्ड नगरपालिका 3 ज्वालामाई आधारभूत विद्यालय मतदान केन्द्रबाट उहाँले आज मतदान गर्नुभएको हो। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
राप्ती इन्जिनियरिङ कलेज घोराहाइदाङमा BCA कार्यक्रममा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्यपश्चिमकै पहिलो र एकमात्र ISO सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2074-75 लागि ब्याचलर इन कम्प्युटर एप्लिकेशन BCA कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराहाइदाङ, फोन 082-562-601, 98-578-35-990, 98-578-31-684।
नमस्कार नमस्कार नेताज्यू।
ल दाई, आउँदै गरेको चुनावको लागि पार्टीले मलाई यो क्षेत्रको उम्मेद्वार बनाएको छ। अब तपाईँहरूले आफ्नो अमूल्य भोट दिएर मलाई जिताउन पर्यो है।
भोट हालेर आफूले मनले खाएको उम्मेद्वारलाई जिताउन त मन थियो नि, तर खै के गर्ने के गर्ने। म त
किन के भयो र दाई,
म आफू दृष्टिविहीन छु अनि छोरी पनि हिँड्न सक्दिनन्। अब मतदाता परिचय पत्र त छ नि, तर त्यो दिन गाडी नै चल्दैन भन्छन्, कसरी मतदान केन्द्रसम्म जाने? खै म त त्यसै अन्यलै भइरहेको छु।
ल दाई, पनि मतदान गर्न पाउनु त हरेक नागरिकको मानव अधिकार हो। मतदानको दिन अपाङ्गता भएका व्यक्ति, बिरामी, ज्येष्ठ नागरिक र सहयोग चाहिने व्यक्तिहरूलाई मतदान केन्द्रसम्म लैजान ल्याउन अनुमति लिएर सवारी चलाउन छुट दिएको छ। दृष्टिविहीन व्यक्तिले आफूले रोजेको एका घरको व्यक्ति वा मतदान अधिकृतको सहयोगमा मतदान गर्न पाउँछन्। हेर्नुहोस्, त्यस्तै हिडुलमा असहज हुनेलाई लाइनमा बस्नै पर्दैन। बुझ्नुभयो त दाई?
हो र नेताज्यू, उसो भए त हामी सबै आफूले रोजेको उम्मेद्वारलाई भोट हाल्न आइहाल्छौ नि। हस् नमस्कार।
अपाङ्गता भएका व्यक्तिहरूलाई मताधिकारबाट वञ्चित नगरौ, कोही पछाडि नपरून्, किनकि हरेक मत शक्तिशाली हुन्छ।
अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार प्रवर्धनको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल।
खुशी सबको लागि, खुशी जसले पूरा गर्छ सबको सपना, सौभाग्य हाम्रो, त्यस खुशीलाई हामी पुर्याउँछौ सबको हृदयमा।
ठुक्क छौ, हाम्रो खुशीलाई हिमाल रेमिटले तुरुन्तै हाम्रो परिवारमा पुर्याइदिरहेको छ।
हिमाल रेमिट, पुर्याउँछौ खुशी। A product of Himalayan Bank Limited.
Yeah! चुनाव 74 प्रदेश सभा र प्रतिनिधि सभा
चुनाव केन्द्रित उज्यालोको नयाँ पोर्टल election.ujyaloonline.com
यो पोर्टलमा सब थोक छ।
चुनावमा सहभागी राजनीतिक दल र दलका घोषणा पत्र,
हरेक उम्मेद्वारको नाम,
चर्चित उम्मेद्वारको पूरा परिचय र फोटो,
हरेक जिल्ला र निर्वाचन क्षेत्रको नक्सामा स्पष्ट डाटा।
ब्राउज गर्नुहोस् election.ujyaloonline.com।
अहिले तपाईँ रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले आज चुनाव भएका ठाउँमा समग्रमा 65% मात्र मतदान भएको आयोगको प्रारम्भिक अनुमान, रूकुमका दुईवटा मतदान केन्द्रमा मतपेटिकामा एसिड हालेपछि मतदान स्थगित, मुगुको सोरु गाउँपालिका 10 मतपेटिका लिएर सदरमुकाम आउँदै गरेको टोलीमाथि आक्रमण लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। आज चुनाव भएको क्षेत्र भौगोलिक हिसाबले विकट भएकाले मतपेटिका संकलन गर्न रातभर लाग्न सक्ने निर्वाचन आयोगले जनाएको छ। स्थलगत रूपमा मतपेटिका संकलन गर्न नसकेका ठाउँबाट भोलि हेलिकप्टर मार्फत ल्याउने तयारी गरिएको छ। पहिलो चरणमा आज 32 जिल्लामा चुनाव भए पनि यी ठाउँको मतगणना 21 गते दोस्रो चरणको चुनाव सकिएपछि मात्रै गरिनेछ। 21 गतेपछि गणना हुने भएकाले अब 11 दिन मतपेटिकालाई सुरक्षित राख्नुपर्ने चुनौती निर्वाचन आयोग र सुरक्षा निकायलाई छ। आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जम्मा गरेर राखिनेछ। सुरक्षाकर्मीको विशेष निगरानीमा बन्दको भित्र सिलबन्दी गरेर राख्ने तयारी भइरहेको ढकालले जानकारी दिनुभयो। मतपेटिका राखिएको कोठामा आयोगका अतिरिक्त राजनैतिक दलहरूले पनि आफ्नो तालसा वा सील लगाउन सक्ने र सुरक्षाकर्मीसँगै दलका प्रतिनिधि पनि सुरक्षामा बस्न सक्नेछन्। 21 गते बाँकी 45 जिल्लाका 128 क्षेत्रमा पनि चुनाव सकिएपछि मात्रै आज मतदान भएका ठाउँमा दलहरूसँगको सहमतिका आधारमा गणना शुरू हुनेछ। आयोगले एक हप्ताभित्र प्रत्यक्षतर्फ प्रतिनिधि सभा र प्रदेशको परिणाम सार्वजनिक गर्ने गरी गणनाका लागि तयारी गरेका प्रवक्ता ढकालले जानकारी दिनुभयो।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको चुनाव उत्साहपूर्वक रूपमा सम्पन्न भएको भन्दै मतदाताहरूलाई धन्यवाद दिनुभएको छ। प्रधानमन्त्री देउवाले विज्ञप्ति मार्फत लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव चुनावलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रूपमा सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद दिनुभएको हो। उहाँले मंगिर 21 गते हुने दोस्रो चरणको चुनाव पनि स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको भन्दै तीनवटै तहको चुनाव सम्पन्न भइसकेपछि देश राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
भक्तपुरमा निर्वाचन आचार संहिता विपरीत नगर तथा गाउँमा राखिएका प्रचार सामग्री हटाउन निर्वाचन आयोगले निर्देशन दिएको छ। विभिन्न दलका उम्मेद्वारले निर्वाचन आचार संहिता विपरीत सार्वजनिक ठाउँमा राखेका उम्मेद्वारको तस्विर अंकित पोस्टर तथा ब्यानर, दलका झण्डा, तूल, तोरण लगायत हटाउन आयोगले 24 घण्टाको अल्टिमेटम दिएको हो। भक्तपुरमा 21 गते दोस्रो चरणमा चुनाव हुँदैछ।
नेपाल पत्रकार महासंघले 21 गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा प्रेस स्वतन्त्रताको अवस्था बुझ्न टोली खटाउने भएको छ। महासंघले 7 प्रदेशमा प्रेस स्वतन्त्रताको अवस्था बुझ्न महासंघका पदाधिकारीको नेतृत्वमा टोली खटाउन लागेको महासंघका महासचिव रमेश विष्टले जानकारी दिनुभयो। टोलीले चुनावका बेला प्रेस स्वतन्त्रताको अवस्था बुझ्नुका साथै मतदान केन्द्र र मतगणना स्थलसम्म पत्रकारलाई सहज ढंगबाट समाचार संकलन तथा सम्प्रेषण गर्ने वातावरण बनाउने महासचिव विष्टले बताउनुभयो।
शेयरबजारमा प्रतिनिधि सभा र प्रदेशसभा चुनावको सकारात्मक असर परेको छ। 32 जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भएका कारण शेयर बजार आज 21.05 अंकले बढेर 1514.34 अंकमा पुगेको छ। कारोबार भएका मध्ये धेरैजसो कम्पनीको शेयरको भाव बढेपछि शेयर बजार बढेको हो। चुनाव शान्तिपूर्ण रूपमा चलिरहँदा लगानीकर्ता आशावादी भएर शेयर किन्न हौसिएपछि बजार बढेको हो। कारोबार भएकामा व्यापार समूह बाहेक अरू सबै समूहको परिसूचक बढेपछि नेप्से पनि बढेको हो। झण्डै 60 करोड़को कारोबार भएको दिन आज स्ट्याण्डर्ड चार्टर बैंकको सबैभन्दा धेरै 6,86,00,000 रूपियाँ बराबरको शेयर किनबेच भएको छ।
मेरो पनि भन्नु छ,
भोट हालेपछि गाउँको विकास हुन्छ भन्ने बैतडीका मतदाताको भनाई उज्यालो अनलाइनमा पढेर ट्विटरमा कृष्ण प्रसाद भूषाल लेख्नुहुन्छ, मतदाताको अपेक्षा यस्तै हुन्छ, आफूले मतदान गरेको व्यक्ति गाउँ, टोल, समाज र देशको विकासमा अग्रसर होस् भन्ने। तर के गर्ने, चुनाव अगाडि मतदातालाई नजिकैको सम्झनेहरू जितेर गइसकेपछि कहाँ के गर्छन् कसैलाई पत्तो हुँदैन।
नुवाकोटमा 115 वर्षकी महिला र 101 वर्षका पुरूषले मतदान गरेको खबर उज्यालोमा पढेर फेसबुकमा श्रीकृष्ण नाम राखेका साथी लेख्नुहुन्छ, हाम्रो मतको नभए पनि वृद्ध आमा बुवाले दिएको मतको सम्मान गर्न सिक्नुहोला नेताज्यू, चुनाव जितेपछि गाउँ नफर्किने पुरानो बानी सुधार्नुहोला।
कसरी गरिन्छ 11 दिनसम्म मतपेटिकाको सुरक्षा भन्ने खबर पढेर देशबहादुर प्रजा फेसबुकमा लेख्नुहुन्छ, मतपेटिकाको राम्ररी सुरक्षा गर्नु आवश्यक छ, अलिकति पनि लापरवाही भयो भने नागरिकको मतको अवमूल्यन हुन्छ।
प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनावमा स्थानीय तहको भन्दा 10% मत कम खसेको खबर पढेर विपिन बस्याल भन्नुहुन्छ, नेताहरूले नागरिकको मत विकासमा परिणत नगरे मतदाताको मत अझ कम खस्न सक्छ।
अनि ट्विटरमा राजकुमार भन्नुहुन्छ, भौगोलिक कठिनाई, चिसो मौसम र बम विस्फोट जस्ता त्रासदीपूर्ण घटनाका बावजूद पनि उत्साहपूर्ण रूपमा मतदान हुनु सराहनीय छ, अर्को चरणमा अहिले देखिएका कमजोरी हटाएर चुनाव सफल पार्नुपर्छ।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500012 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुनिता पहरी र विष्णु विश्वकर्मा। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
निर्वाचन हुँदैछ हिमाल पहाड़ तराई, प्रयोग नगरौ है कतै बाल बालिकालाई।
निर्वाचन आचार संहिता अनुसार निर्वाचन प्रचार प्रसार आम सभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न गराउन हुँदैन, त्यसैले बालबालिकाको प्रयोग नगर्न सबै राजनैतिक दललाई अनुरोध गर्दछौ।
निर्वाचन आचार संहिता उल्लङ्घन गरेमा ₹1,00,000 जरिवाना र उम्मेदवारी रद्द समेत हुने कानूनी व्यवस्था रहेको छ।
कतै तपाई हाम्रै वरिपरि दलगत राजनैतिक गतिविधिमा बालबालिका तथा विद्यालयको प्रयोग त गरिएको छैन? अनुगमन गरौं र जिल्ला बाल कल्याण समितिमा वा केन्द्रीय बाल कल्याण समितिको मोबाइल नम्बर 98512-1617-4 सिधै खबर गरौं।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, केन्द्रीय बाल कल्याण समिति।
बगेको खोला फर्किएला, समयले नि फर्किएला तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि। नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार पुरानो बस पार्क नजिकै, फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, VTS प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। सिराहाको कल्याणपुर नगरपालिकामा नचिनेका मानिसको समूहले गोली चलाउँदा 2 सुरक्षाकर्मी घाइते भएका छन्। नेपाल प्रहरीले म्यादी प्रहरीलाई साथमा लिएर आइतबार नियमित जाँच गरिरहेका बेला अपाचे मोटरसाइकल चढ़ेर आएका 2 गोली प्रहार गरेको सिराहा प्रहरीले जनाएको छ। गोली लागेर 2 सुरक्षाकर्मी घाइते भएका छन्। घाइते सुरक्षाकर्मीको धरानमा उपचार भइरहेको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाल प्रचण्ड चितवनको माडीको बाँदरमुडे घटनास्थलमा पहिलो पल्ट पुग्नु भएको छ। द्वन्दकालमा 2062 साल जेठ 23 गते तत्कालीन माओवादी विद्रोहीले विद्युतीय धरापमा पर्दा 39 जनाको ज्यान गएको घटनास्थलमा दाहाल 12 वर्षपछि पुग्नु भएको हो। चितवन क्षेत्र नम्बर 3 उम्मेद्वार बनेका दाहाल माडीको बाँदरझुला जाने क्रममा आज बाँदरमुडे स्मारकमा पुगेर उहाँले श्रद्धाञ्जली पनि व्यक्त गर्नुभएको छ।
चीनको वृहत वन बेल्ट एण्ड वन रोड अर्थात एक क्षेत्र एक सड़क परियोजनाबाट लिन सकिने सहायता बारे नेपाल र चिनिया प्रतिनिधिबीच छलफल भएको छ। परियोजना सहयोग सम्बन्धी समझदारी कार्यान्वयन गर्न गठित परियोजना विकास तथा सहजीकरण समितिको आजको बैठकमा केरूङ रसुवागढ़ी काठमाण्डु रेलमार्ग, केरूङ रसुवागढ़ी गल्छी अन्तर्देशीय विद्युत प्रसारण लाइन र सुनसरी मरिन डाइभर्सन सिंचाई आयोजना निर्माणबारे छलफल भएको अर्थ मन्त्रालयका सहसचिव वैकुण्ठ अरियालले बताउनुभयो।
दाङमा भएका छुट्टा छुट्टै घटनामा दुईजनाको ज्यान गएको छ। माछा मार्ने क्रममा करेन्ट लागेर गौरीगंगा नगरपालिका वडा नम्बर 6 कैलालीका एमबहादुर चौधरीको ज्यान गएको छ। यस्तै जंगलमा मह काट्न गएका बेला रूखबाट लडेर दाङको घोराई उपमहानगरपालिका 9 कर्मटियाका रेन्जलाल चौधरीको पनि ज्यान गएको प्रहरीले जनाएको छ।
विराटनगर जुट मिल आजदेखि पुनः सञ्चालनमा आएको छ। धार्मिक विधिपूर्वक पूजाआजा सहित मिल सञ्चालनमा ल्याइएको हो। जुट मिलमा कार्यरत सबैभन्दा पुराना तथा ज्येष्ठ उमेरका कर्मचारी 86 वर्षीय मुकुन्द प्रसाद नेपालको हातबाट मिलको सञ्चालन गरिएको मिल व्यवस्थापनले जनाएको छ। 1993 सालमा स्थापना भएको जुट मिल बन्द हुँदै बेला बेलामा सञ्चालन हुँदै आएको थियो। पछिल्लो पटक 2072 साल भदौदेखि मिल पूर्ण रूपमा बन्द थियो। हाल मिलमा दैनिक 20 टन कच्चा पदार्थ उत्पादन गरी शुरूमा 85 जना मजदूर खटाई काम लगाइने कम्पनीका प्रबन्ध निर्देशक निलहरी काफ्लेले जानकारी दिनुभयो।
महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर 8 स्थित रामानन्द चौकबाट प्रहरीले दुई ट्याक्टर काठसहित दुईजनालाई पक्राउ गरेको छ। ज एक त 2839 र ज एक त 1995 नम्बरको ट्याक्टरमा लुकाई छिपाई लैजाँदै गरेको काठ प्रहरीले आज नियन्त्रणमा लिएको हो। दुवै ट्याक्टरका चालकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी प्रवीण पोखरेलले जानकारी दिनुभयो।
नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ। पछिल्लो समय 01234561234 लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम बढेपछि टेलिकमले यस्ता नम्बरबाट आउने कल नउठाउन आग्रह गरेको हो।
नेपाल दर्पणमा अब एउटा विदेशको खबर। आफूलाई आतंकवादी गतिविधिमा लगानी गर्ने देशको रूपमा राखेकोमा उत्तर कोरियाले विरोध जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशलाई आतंकवादी गतिविधिमा लगानी गरेको आरोप लगाएपछि उत्तर कोरियाले त्यसको खण्डन गरेको हो। अमेरिकाले बिना आधार आफूमाथि यस्तो आरोप लगाएको प्रतिक्रिया दिँदै उत्तर कोरियाले यो आरोपलाई अमेरिकाको उत्तेजना फैलाउने कामको संज्ञा दिएको छ। अमेरिकाले यसअघि पनि यस्ता आरोपहरू लगाउने गरेको तर ती प्रमाणित नभएको भन्दै उत्तर कोरियाले यसले आफ्नो देशको आणविक कार्यक्रम को विस्तारमा कुनै पनि असर नपर्ने दावी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालै भएको दक्षिण कोरिया, जापान र चीनको भ्रमणको समयमा पनि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको निकै नै आलोचना गर्नुभएको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। नेपाल महिला 2020 विश्वकप क्रिकेटको छनौटमा पुग्न असफल भएको छ। विश्वकपको एसियाली छनौटमा आज नेपालले चीनलाई 50 रनले हराए पनि युएईले मलेसियालाई 34 रनले हराएपछि ग्लोबल छनौट खेल्ने नेपालको सम्भावना सकिएको हो। प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टीमले विश्वकपको छनौट खेल्न पाउने थिए। आज युएई पराजित भएको भए नेपाल छनौट हुन सक्ने थियो। नेपालले आफ्नो अन्तिम खेलमा चीनलाई 50 रनले हराएको छ। 103 रनको लक्ष्य पछ्याएको चीनलाई 18 ओभर दुई बलमा 52 रनमै अल आउट गर्दै नेपाल विजयी भएको हो। नेपालको जीतमा कप्तान रुबिना छेत्री र सबनम राईले समान 3-3 तथा सरिता राणा मगरले 2 र करूणा भण्डारीले 1 विकेट लिए। थाइल्याण्डको बैंककमा पहिले ब्याटिङ गरेको नेपालले 20 ओभरमा 8 विकेट गुमाएर 102 रन बनाएको थियो।
र नेपाल आर्मी क्लब झापामा चलिरहेको काँकडभिट्टा गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। आज सुदूरपश्चिम 11लाई टाई ब्रेकरमा 3-0 हराउँदै आर्मीले अन्तिम चारमा स्थान पक्का गरेको हो। निर्धारित समयमा दुवैतर्फबाट 1-1 गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो। प्रतियोगिताको अन्तिम क्वार्टर फाइनलमा भोलि हिमालयन शेर्पा र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुनेछ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
32 जिल्लामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न। स्थानीय तहमा जति मत खसेन समग्रमा 65% मात्र मतदान भएको आयोगको प्रारम्भिक अनुमान।
रूकुमका दुईवटा मतदान केन्द्रका मतपेटिकामा एसिड हालेपछि मतदान स्थगित। दुवै केन्द्रमा 21 गते फेरि चुनाव हुने। मुगुको सोरूमा मतपेटिका लिएर सदरमुकाम आउँदै गरेको टोलीमाथि आक्रमण।
आज चुनाव भएका ठाउँमा रातभर मतपेटिका संकलन गरिने, केही ठाउँमा भोलि हेलिकप्टरको प्रयोग गर्ने तयारी, 11 दिनसम्म मतपेटिका रुङ्न दलका प्रतिनिधि पनि बस्न पाउने,
आफूलाई आतंकवादी गतिविधिमा लगानी गर्ने देशको रूपमा राखेकोमा उत्तर कोरियाको आपत्ति, आणविक कार्यक्रमको विस्तारमा कुनै पनि असर नपर्ने दावी,
र नेपाल 2020 महिला विश्वकप छनौटमा चयन हुन असफल।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू सशिन्द्र गौतम र सुरेश महर्जनसँगै हामी रुबिना श्रेष्ठ र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।